नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा हामी आज निलो तृष्णा कथा संग्रह लिएर आएका छौं। कथाकार विद्या सापकोटाको निलो तृष्णा कथा संग्रहभित्र संग्रहित केही कथाहरू हामीले आजको श्रुति सम्वेगमा वाचन सुन्छौं। सुरुमा यसै कथा संग्रहको शीर्ष कथा निलो तृष्णाको वाचन हुन्छ। यसै पनि अन्तर्मुखी स्वभावको मान्छे म, शान्त वातावरण र सानाठुला बोटबुट्यानहरू हरेक बिहान ओछ्यानबाटै बाहिरी दुनियाँ निहाल्थे। चिया पिउने मेरो बानी थिएन, झण्डै एक चिया बसाइमै शीतले सफा पारेका चुत्राका पातहरू आफ्ना रङ बदल्थे। चराचुरुङ्गीको बदमासीको त्यो प्रतिरूप कुनै जादुभन्दा कम हुँदैन थियो। घामको चहकसँगै टल्कँदै खुइलाँदै कस्तो कस्तो बन्ने त्यो अनाकर्षक फेरबदलप्रति पनि कसो कसो आकर्षित थिएँ म। लाग्थ्यो त्यो रुख नभएर रिसाएकी प्रेमिका हो, जो मनज्ञ उदासी बोकेर तुमधुम्ती बसिरहेछ। त्यसपछि जे पनि सोच्न सकिन्थ्यो, र अन्तमा प्रेमिका विरूप झ्याङ आफ्नै खराब कल्पनाको विरुद्ध एक्लै हाँस्थे म। हुन त म यहाँ सरुवा भएर आएको एक वर्ष मात्रै हुन लागेको थियो। मान्छेको जंगलमा अभ्यस्त भइसकेको म, साँच्चैको यो जंगल, त्यसमा पनि घामले अक्कल झुक्कल मात्र च्याउने ओसिला कोठाहरू, बाफ्रे, सुरुमा त अत्तालिएको थिएँ। धन्न इन्टरनेट सुविधाले हाँस्न नसके नि बाँच्न सक्नेसम्म बनाइदियो। बिस्तारै ब्यारेकभन्दा केही माथिको घमाइलो भुइँ फलैँचामा बसेर घामका किरणहरू ओढ्दै ल्यापटपसँग हराउने बानी पर्न लाग्यो। पछि पछि उही परिवेश आफ्नो लाग्न थाल्यो। अनुभूतिका तरङ्ग जो दिएकी थिए उसले आफैभित्र चल्मलाउन, हराउन, भेटिएन पुग्ने। मेरो जङ्गल बसाइ उसकै कारणले सहज भएको थियो। ऊ अर्थात् थोरै चुलबुले, धेरै प्यारी मेरी बी, ऊ मभन्दा सानी थिए, धेरै सानी, सायद कच्चा पनि। मुख्य कुरा त उसको बालापन गएकै थिएन। उसमा भर्खरै मात्र चञ्चलताका भावहरू देखा पर्न लागेका थिए। भावनाका गहिराईमा पौडिरहेकी हुन्थे ऊ। एक्लै एक्लै मुस्कुराउँथे, हावासँगै उडिदिन्थे, पानीसँगै बगिदिन्थे, जुन हाँस्दा हाँसिदिन्थे र शीतसँगै रोइदिन्थे पनि। उसको त्यो निश्चल हाँसो, निर्मल मन र बालापन मिश्रित भावले नजानितो पाराले उसैतिर खिच्दै लगेथ्यो मलाई, खिचिँदै गएथे म। उसँगको भेट नै रोमाञ्चकताको सघन अनुभूति थियो। त्यो रापिलो बिहान पनि सधैँ जे ल्यापटप काखमा राखेर समाचारका साइटहरू चाहर्दै थिएँ म। एक चाखलाग्दो पाठक प्रतिक्रियामा पुगेर आँखाहरूले गोल गरे, को होला यस्तो लेख्ने? सोच्दा नसोच्दै मिल्यो परिचय, सपना र चाहनासँग उडिरहेकी एक बच्ची, साथैमा थियो अझ जिज्ञासु बनाउने खालको इमेल ठेगाना। म कसैसँग सम्पर्कमा आइहाल्ने खालको मान्छे पक्कै होइन, तर खै के लहर चल्यो। म तिमीसँग कुरा गर्न चाहन्छु, मलाई च्याटमा भेट्न सक्छौ? सरर टाइप गरे। हो अघि लौ, के कुरा गरौँ न? ऊ नेटमै रहेछ, अङ्ग्रेजी अक्षरहरू राम्रै फर्माए। यस्तैमा हाम्रा कुराकानीका सिलसिला सुरु भए। छुट्दा छुट्दै भन्न भ्याए उसले, बाई द वे म विभूति शर्मा, रसिली फरासिली उत्साही रहेछ ऊ, उसको बारेमा यति जाने मैले। जमाना सञ्चारको छ, नेटको छ, सञ्जालको छ, जहाँ दुनियाँ भेटिन्छ। सुरादेखि सुन्दरीसम्मको कुरा हुन्छ, सडकदेखि सदनसम्मको बहस चल्छ। ऊ भेटिनु कुनै नौलो कुरा थिएन, संयोगवश हामी पनि भेटियौँ। छोटो समयमा मित्रताको डोरी कसियो। स्वप्न आकाशमा फिरफिरे झैँ फनफनाउन मन पराउने ऊ मलाई मन पर्दै गए, तपसिलमा पर्दै गए। 20-22 दौडँदै गरेकी आधुनिक युवती र 40-42 अद्वैंसे पुरुषका अतुलनीय रहरहरू, जहाँ जसरी पनि रमाउनुपर्छ, हाँसेर बाँच्नुपर्छ भन्ने उसको सिद्धान्त थियो। सधैँ उत्साहको कुरा गर्थ्यो, सफलताको सपना देख्थे, हरेक कुरालाई सकारात्मक रूपले हेर्ने लोभलाग्दो आँखा र मन थियो उसँग। उसका प्रियतमाहरूको लिस्टमा नछुटिकन पर्थे परिवार, साथी, पुस्तक, कम्प्युटर, टिभी, कलम र प्रकृति। के गर्दैछु बी? म प्रेमपूर्वक सोध्थेँ। गर्नु नै के छ र, सुम्निमा सक्न लागे। भोलि कर्णाली ब्लुज, पर्सि फलानो फिल्म, साथीहरूसँग भेटघाट, सो लेखन, एक न एकसँग सधैँ मस्त मख। छि, कस्तो झुरकेटीसँग भेट भएछ। आफू त्यो लिस्टमा अटाउन नसक्नुको लोभले दिगदारी पोख्थेँ म। छोड न त्यो तिम्राहरूको कुरा, केही आफ्ना कुरा बताऊ। मेरो चिडचिडाहरूको किन पर्वाह गरोस् र ऊ? कल्पनामा कावा खाँथे बोलिदिन्थे। अरे बाबा, मेरो बारेमा जान्ने त्यत्रो उत्सुकता हुनेले खुरुक्क पल्पसा क्याफे पढ्नु नि, त्यो पल्पसा म नै हो क्या? लौ, आफ्नो रोजाइमा कहिल्यै पर्न नसकेको विषय आख्यान, उसलाई जान्न त्यसकै सहारो लिनुपर्ने भयो। लिएँ मैले। आफूलाई खुल्ला किताब बताउने ऊ मलाई भने बडो रहस्यमय लागिरहे। कहिलेकाहीँ त लाग्थ्यो कतै कुनै केटाले उल्लु बनाइरहेको त छैन। धन्न ऊ नै रहेछ। दुर्भाग्यवशको भाइरल ज्वरोले भाग्यवश त्यो भयबाट मुक्ति दिलाइदियो। पत्याउनै गाह्रो। घामको रक्तिम चुम्बन फेदबाट सर्किएर शिखरहरूमा अटाउन सुरु गर्दा उसका पाइलाहरूमा सम्म आइपुगे। रातो हाफ सर्ट र कालो जिन्स प्यान्टमा सजिएकी ऊ उसैका सपना जस्तै रहर लाग्दै रहेछ। बलम्बु स्थित हाम्रो सशस्त्र प्रहरी हस्पिटलको छतमा बसेर कैयौँ बेर गफियौँ हामी। उसले रङको कुरा गरी, रौनकको कुरा गरी, कहिल्यै पुरा घाम नलाग्ने माता तीर्थको भित्तोपट्टि फर्केर उज्यालोको कुरा गरी र बारम्बार मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरी। प्रत्यक्ष भेटपछि लाग्यो आकाङ्क्षाको म्याराथनमा दौडिरहेकी कुशल धाविका रहेछ ऊ। निको भएर उही विकट बस्तीमा फर्किसकेपछि पनि भर्चुअल वर्ल्डमा देखिरह्यौ, भेटिरह्यौँ हामी। सामान्य हालचालपछि सुचारू हुने हाम्रा कुरा हिन्दी धारावाहिक चाहिँ तन्कदै जान्थे। कुरै के चाहिन्थ्यो र, सिपालु छँदै थिए ऊ भ्रम बाँड्न। काठमाडौँको दक्षिण कुनामा सिरकभित्र न्युरीमुन्टी लगाएर कम्प्युटर चलाइरहेकी हुन्थे। जुम्लामा हिउँ खेलिरहेको गफ दिन्थे। घुम्नुको नाममा घरबाट कलेजसम्म पुगेकी हुन्थे तर भनिदिन्थे म यार्सागुम्बा टिप्न उकालो लागेँ है। लु राम्ररी जानु, म नपत्यारै पत्याइदिन्थे। तिमी फर्काँदा म मरिसक्ने पो हौ कि? हँ, ऊ नखरा पार्थे, जे पायो त्यही हो नि। टुकुचाका वरिपरि यार्सागुम्मा भेटिन थालेपछि मान्छेहरूमा हटाठ्याक आउन त, मुसमुन्द्र भन्थे म। बेहिसाब हाँसिदिन्थे ऊ च्याटको आफ्नो भागमा, हाहा गर्दै जासुस कहीँको। यस प्रकार हामी एकअर्कामा रहलिरहेका हुन्थ्यौँ। मै जान्दिनँ खै के जादु हुन्थ्यो उसको कुरामा। सारा थकान छुमन्तर भइहाल्थे, तनाव एकदमसँग गायब हुन्थ्यो। त्यसैले त घामको बर्को उचिटिएर शीतको पछ्यौरी लपक्क भइसक्दा पनि पर्खाइमा चियाइरहने बानी परेको थियो। कहिलेकाहीँ बेखबर रहिदिँदा आफूले आफूलाई के सम्झदियो यो केटी, मुरमुरिँदै निदाउँथे म। प्रतीक्षाको देउरालीमा भीमसेनपाती चढाउँदै बिउजिन्थ्यो मन। हाम्रो सदाबहार दैनिकी पछिल्ला दिनमा आएर अलि फेरियो। महाएपिसोड वा कुनै पर्वको बहानामा हप्ताको एक दिन पनि नछुटाइकन आइरहने स्टार प्लसको सिरियल जस्तो हाम्रो भेटघाट बिस्तारै हप्तामा एक दिन मात्र आउने तितो सत्य जस्तो हुन लाग्यो। त्यतिसम्म पनि रहिरहेकै हुँदो हो त खासै केही हुन्नथ्यो होला, तर त्यसलाई पनि लोड सेडिङले सहरलाई निले चाहिँ कुनै केले चपाइदियो। हामी त भेटी नै छोड्यौँ। यसो हुनु के थियो, मेरा सङ्कटका पलहरू सुरु भए। अनौठो भुमरीमा थिचिन लागे म। उसको निश्चल हाँसो बेला नको बेला बिथोल्न आउन थाल्यो। यादहरूमा लहराउन लाग्यो। सुनेर काक कराएको मैले सन्देश पठाएँ त्यो त, कल्पनामै जिस्काउन लागि। लौ बाबा, त्यो फुच्ची त कुन बेलादेखि मलाई नै थाहै नदी मेरो मुटुमा अखाडा जमाएर बसेकी रहेछ। त्यसका बेहिसाब घचघचाइले मन त्यसै विचलित हुँदै गयो। ठूलो समस्यामा परे म। घर परिवार सम्मानित जागिर गाउँ समाजमा प्रतिष्ठा भएको परिपक्व पुरुष म। सप्तक भएर पनि केही नभए जस्तो, कोही नभए जस्तो आफैभित्र थलिँदै गएँ, थिचिँदै रहेँ। जे हुँदै थियो मैले चाहेर भएको थिएन, मैले सोचेर गरेको थिइनँ। कसलाई के भन्नु, आफैले पनि के मान्नु? प्रेम आकर्षण, भ्रम यथार्थ, उमेर चाहना, प्राप्ति त्याग, प्रतिष्ठा अभिप्सा, ऊ म। दुविधै दुविधामा पिल्सिँदै गएँ म। दुनियाँलाई भन्नु नभन्नु, कसैले मान्नु नमान्नु फरक कुरा, तर आफैलाई ढाँट्नु सम्भव थिएन। म यता प्रेममा परिसकेँ थिएँ, उसलाई चाहन थालिसकेको थिएँ सम्पूर्ण रूपमा। ऊ उता जस्ताको तस्तै कलेज, साथीभाइ, घर परिवार, पुस्तक, टिभी, आफ्नै सपनाको संसार, बस बिन्दास। उसको बेफिक्रीमा रिस उठ्थ्यो मलाई मलाई बिहाल पारेर हराउन पाउन्नस् त जपार्न मन लाग्थ्यो एक्लै एक्लै चिच्याउँथेँ म भित्रभित्रै कराउँथेँ म तेरो प्रेममा परेँ फुच्चु तत्काल आफै भित्र काँप्थेँ मेरो प्रेमलाई कतै बासनाको उपमा दिइयो भने आफ्नो बदनामी भन्दा पनि प्रेमको गरिमाको लागि कच्चकै कुच्चिनु जरुरी थियो कुच्चिँदै थिएँ पनि यद्यपि मेरा सारा प्रयास बेकार हुँदै गए दिनानुदिनमा माथि हावी हुँदै गयो कसैलाई बताउन नसकिने अनौठो रोगले गाल्दै लग्यो मलाई आफै भित्रको उकुस मुकुसले मन आलु झैँ उसिनिँदै जान थाल्यो बी बी कहाँ छौ बी अफलाइन म्यासेज हरफबाट पन्ना पन्नाबाट किताबी बनुन्जेल ठेल्दै रहेँ तर फिर्तामा एक बुझ पनि आइदिएन न नेटमा भेटिए न फोनमै सुनियो फिल्चिनीको पराकाष्ठापछि एक मौका नछोडी उसको छेउमा पर्न लागे भए नभएका बाहनाको फेरो तान्दै उस कहाँ पुग्न लागे पुगे यस्तै एक फुर्सदिलो साँझ अस्वीकृतिको झापड बज्रनेछ भन्ने जान्दा जान्दै पनि उसको मन बुझ्ने दुस्साहस गरेँ मैले कति यताउता लड्खडाउँछौ बि अब त तिम्रो पनि घरजम गर्ने बेला भएन र घरजम हजुरले भन्नुभयो अब सोच्नु पर्ला कि अङ्कल आफ्नो प्यारो प्रतिकारात्मक शब्द अङ्कल जोडेर प्रश्नको आशय नै उडाइदिए उसले जति उड्नु उडिसकेको थिएँ अब के उड्नु कता उड्नु शान्त भएर बोलेँ म भन न तिमीलाई कस्तो केटा मनपर्छ दुःखको कुरा मलाई कुनै केटा नै मन परेनन् उसको श्वेत चेहरामा गम्भीरताको एक धर्चो पोतिए जस्तो भयो उत्तर त पुरानै थियो मलाई ढाँटेकी पो हौ कि कोही प्रेमी अब ढाँटेकै भए पनि आफ्नो प्यारो मान्छेलाई नभनेर घरजम कसरी पो होला र आफ्ना चञ्चल आँखाहरू मेरो मुर्झाएको अनुहारमा सर र दौडाउँदै मुस्कुरायो ठट्टा नगर न बी थाकेको आवाज मेरो थियो अरे ठट्टा कहाँ गरिरहेछु साँच्चै मलाई कोही मनै परेन त म के गरौँ नजरहरू सिधा सिधा ठोकाउँदै कड्कियो सामना गर्नुभन्दा निहुरिनु नै सजिलो लाग्यो मलाई अनि बिहे म्यारेज ब्युरो खोल्नुभयो कि क्या हो म त मेरो बाबाले रोज्नुभएको केटासँगै बिहा गर्छु प्रश्न र मजाकको खिचडी पकाइदिए उसले तैपनि भन न तिम्रो रोजाइको पुरुष कस्तो हुनेछ मैले पनि आफ्नो अडान छोडिनँ अब के भने नि मैले त्यसबारेमा सोचेकै छैन भन्नै पर्दा मलाई ठ्याक्कै मेरो बाबा जस्तै पुरुष मनपर्छ जो आकर्षक होस् समझदार होस् अनि मलाई बेहद प्रेम गरोस् स्वाद मानी मानी बोल्दै गयो बाबा जस्तै भन्दा त कुनै 40 वर्षेरी म तिमीलाई अति माया गर्छु भनिदियो भने नि अचानक फुस्केको हाँसोलाई काबुमा राख्न सकिनँ मैले ठट्टेउलो सोधाई ठट्टा भन्ने पटक्कै थिएन ओहो विभूति अनि बुढो कस्तो नसुहाएको केही त शुभ बोल्नुहोस् ठुस्स फुलियो आँखा तरेरै केही सोचे जस्तो गर्दै थापी अँ म तिमीभन्दा 20 वर्षपछि जन्मिए त के गरौँ प्रिय सायद म यस्तै भन्छु होला 81 गालामा चड्कन परे चाहिँ म रन्थनिँदै गर्दा ऊ भने जोड जोडले हाँस्न लागे त्यो हतभागी प्रेमीमै हुँ भन्ने थाहा पाउँदै हो त हाँसोको पारो कति बढ्दो आफैमाथि दया जागेर आयो हुन पनि कसैले भन्यो भन्दैमा किन मानिदियोस् र ऊ म त्यो लोग्ने मान्छे जसले आफ्नो स्वास्नीलाई माया गर्न जानेन छोराछोरीमा स्नेह पोखाउन सकेन र आमा बाबुमै पनि झुन्डिरहेन काम कर्तव्य र समयको एकहोरो रटानले पत्थर कलिसकेको कहाँको आफू कहाँ कि ऊ फुलसँगै पत्थर आफ्नै चाहनादेखि लज्जाबोध हुन लाग्यो कथाको प्लट मिठो सुनियो शीर्षक के राख्छौ नि बी आफैले आफैलाई साथ दिन नसकिरहेको मनोदशामा कुनै केले बचायो त्यति बोल्न सके ओ रियल्ली थ्याङ्क्स एन्ड बाई सिल्ली म्यान आक्रान्त पार्दै ओझेल पर्यो गुलाफी मुस्कुराट तडपाएरै मार्ने इरादा थियो कि अन्ततः 12 वर्ष जनयुद्ध खेपेर आएको कठोर प्रहरी अधिकृत एउटी फुच्चीसँग नराम्ररी हार्यो धाराले त त्यो राम्रो पिकनिक स्पट हुन सक्ने सङ्केत गर्दै थियो ओहो यही जाडोमा कक्षा 9 र 10लाई पिकनिक लाने कुरा पनि त भएको थियो गजबको स्पट भेटियो सबै कुरा बिर्सियो उसले आफू अपहरणमा परेको पनि बिर्सियो सम्झियो त केवल रमाइलो ताङधिन ताङताङ ओठहरू आफै तन्किए मे हुना शाहरुख खानको जाइ अहिले नै फ्युज उड्यो कि क्या हो पड्केको आवाजले कल्पनाको जहाज चोइटा चोइटा पारिदियो यथार्थले उठतालु सुके तत्काल कल्याङकुलुङ बढे जस्तो पनि लाग्यो त्यही कल्याङकुलुङ बीच भेटिए आरनवाला भद्रेको छोरो पल्लो गाउँको कर्णमान र उसकै कक्षाकी चमेली हाम्रो प्लाटुनमा स्वागत छ कमरेड मुट्टी पार्दै उचालिएको हात त्यसैको त थियो परिचित अनुहारहरू देखेर जाने लागेको प्राण फर्किए चाहिँ भयो चमेली त यहाँ हेर्न यिनीहरूले कुनै दुधे बालकले चाहिँ याचना गरे उसले वाक्य पुरा हुनु अगावै चमेली होइन कमरेड विप्लवी मुखमा चुकुल लगाइयो अगाडि बढ्ने इसारा त मिलिसकेको थियो बलिको बोको चाहिँ निरीह डोरियो कस्तो अचम्मको संयोग थियो त्यो त्यही केटीको पछि पछि हिँडिरहेको थियो जसलाई लिएर मधुकरले मालतीलाई झैँ वायुपङ्खी घोडामा सवार हुने उसको बाल सपना थियो वायुपङ्खी घोडा त सपनाको हजुरआमाको कथामा मात्र हुँदो बन्दुकको नालमा तानिरहेथ्यो सम्झदा सम्झदै रिङ्गटा लागे जस्तो भयो सपना र कल्पनाको फरक भन्नु नै यही रहेछ नत्र त त्यही बिहानसम्म उसलाई लाग्थ्यो माथो डाँडामा पुग्न पाए आकाश टक्क छुन सकिन्थ्यो बादलको टुक्रा टुक्रा टिपेर खेल्न पनि सकिँदो भोक र सन्तासले लुत्रुक परेर हिँडिरह्यो ऊ। झन्डै चार कोसको बाटोपछि बल्ल सुस्ताउने मौका मिल्यो। यो पटक कुनै ग्रामीण स्कुलको चौरमा मिल्कियो ऊ। त्यो चौरबाट घरको आँगनको दूरी यति टाढा साबित भयो कि चार वर्षपछि मात्र टेक्न फर्कियो ऊ। त्यो पनि योद्धा भएर, क्रान्ति र मुक्तिका भाषण गर्न सक्ने मात्र होइन, पर्याय ज्यान दिन र लिन सक्ने भएर। सुरुका केही दिन साह्रै कष्टकर रहे। पहिलोपटक घरबाट टाढा पुगेको थियो, त्यसमा पनि न खानाको ठेगान न बस्नको, अझ पुडा पढाइ पुरा गर्न नपाउनुको पीडाले कोपर्नुको पर्यो उसलाई। तर आफ्ना नेताले गाउँ गाउँ ठाउँ ठाउँमा बुर्जुवा शिक्षा मुर्दाबाद भन्दै भाषण गरेको सुन्दै गएपछि यो गुनासो पनि रहिरहेन। एक आध वर्षमा घरको खबर लिनु दिनुबाहेक उसले कसैको वास्ता गरेन। बिस्तारै दिनहरू सोचहरू बदलिए। गोडामा हात्ती छाप चप्पलको बदला गोल्ड स्टार जुत्ता मात्र लगाएन। जरुर धेरै कुरा सिक्यो, जान्यो उसले, जान्दै र सिक्दै पनि गयो। पार्टी र क्रान्तिका लागि पूर्णतः होमियो ऊ। यहाँसम्म कि साथीहरूले आफ्नै दिदीलाई विधवा तुलाएको पनि आमूल परिवर्तनको लागि स्वाभाविक बलिदान ठानेर टुलुटुलु हेरिरह्यो। प्रशासनले छोरोको आत्मसमर्पण कि बाबु चाहिँको ज्यान भन्दा पनि डेक चलेन। आँखै अगाडि अनेकौं सौदाबाजी चलिरहे, तथापि क्रान्तिको एउटा पाटो भनेर चित्त बुझाइरह्यो। सोझो मगरको छोरो सोझै तरिकाले लडिरह्यो देश, समाज, पार्टी र वर्गका निम्ति। हिसाब राखेन उसले यो बीचमा कति गुनगुनाइयो होला समानताको गीत, कति पहिलाइयो होला वर्ग सङ्घर्षको खडल, कतिपटक उचालियो होलान् जातीय उत्पीडनको मुद्दा, कतिपटक सुनियो होला मुक्तिको भाषण, अनि कतिपटक के गरियो र के चाहिँ गर्न बाँकी राखियो होला क्रान्तिका नाममा। ऊ गौरवान्वित थियो आफ्नो यात्रामा, आफ्नो प्रयासमा। उसँग त्याग र बलिदानका फेरिस थिए। मर्दा मर्दै बाँच्नु र बाँचेरै मर्नुका अनुभव थिए। मर्न लागेको र मारिन लागेकालाई जोगाएका अनुभूतिहरू थिए र कैयौँ पटक आफ्ना जननायकलाई आघात नपरोस् भन्नका खातिर आफैलाई सामुन्ने ओछ्याइदिएको इतिहास थियो। हो, ऊ मरेन, गोली लागेर पनि ऊ मरेन, यो फरक कुरो। गोली खानुलाई सिटामोल्नीले जति पनि मानिदिएन मान्नुपर्नेहरूले, त्यो फरक कुरो। फेरि उसैको बाँगिएको मुन्टो, लत्रिएको खुट्टा र तिनै जननायकले स्वीकार गर्न लगाएको अयोग्यको पगरी मर्न मार्नका लागि पर्याप्त छैनन् र लङ्का जलाई फर्किएको हनुमानलाई रामले नै निकम्मा भनिदिन सक्दा रहेछन्। सम्झदा सम्झदै हाँसो उठेर आयो उसलाई। घर फर्कँदै थियो ऊ लामो समयपछि। घर फर्कनु अवश्य राम्रो कुरा हो, सधैँका लागि फर्कनु सुखदायक पनि हो। मुस्कुरान कमरेड हिमाल, हिमालको विशेषता हो अग्लिरहनु, हाँसिरहनु। मानौ आदेश दियो उसले आफैलाई। आदेश र परिस्थितिको विरोधाभाससँगै खुट्टाहरू घिसिरहे। कछुवा चालमा कट्दै गयो बाटो र टुप्लुकियो गाउँको पँधेरो। दिन ढल्किसकेको थियो, सुनसान पर्याप्त। तथापि धारो त्यसरी नै कलकल बगिरहेथ्यो जसरी ऊ जाँदा बग्दै थियो। सानोमा आमाको धोतीको फेर नसमाती त्यहाँसम्म आउन पनि कम्ती डर लाग्दैन थियो उसलाई। बाबुको काँधैबाट पनि कुनै प्रेतले उडाउने हो कि भन्ने भय हुन्थ्यो। उनी किन बच्चनमा फर्किरह्यो ऊ। कति बग्यो होला यो पानी उहिलेदेखि अहिलेसम्म, यसको हिसाब कसैले राखेको होला र? अञ्जुलीको पानी घाँटीको सोलीमा चढाउँदै उसले सोच्यो। तत्काल मनमा आयो, पानीको त छाडौँ, मर म जस्तै निमुखाहरूको हिसाब कतै होला र? हाम्रो रगतको कुनै लेखाजोखा राखिएको होला र? मनै चिसो भएर आयो, चिसिएर पनि बरफ पनि दिएन, सोच्दै रह्यो ऊ। जसरी यो पानी सदियौँदेखि बगिरहेछ बेहिसाब, त्यसै गरी हामी निमुखाहरू पनि बग्दै आएका छौँ भिन्न भिन्न योजनामा, जोखिँदै आएका छौँ फरक फरक निर्माताद्वारा निर्मित न्याय अन्याय अङ्कित तराजुमा, र सधैँ उल्टो पारिएका छौँ, हार्दै आएका छौँ। साला दलालहरू, सोच्दा सोच्दै भावुकता आवेगमा बदलियो। आवेग आक्रोशमा बद्लिन बिरै लागेन। रिसले उसका हातहरू मुट्टी परे, कपाल झड्कार्दै उठ्न खोज्यो, झट्ट उठ्न सकेन। कसो कसो पानीमा तैरिएको आफ्नै छायामा पुगे नजर। घृणा र करुणा एकैसाथ उम्लेर आयो। सलमान खानको जस्तो दबङ शरीर अष्टावक्रको जस्तो भएको थियो। टेढिएको आफ्नै मुन्टो सुस्तरी छाम्यो उसले। भिजेर करकर खान लागेको थियो गोडा। पानीबाट जति सक्दो छिटो तान्यो, त्यति नै छिटो सम्झ्यो ऊ र ऊ जस्तै वफादारहरूको काँध चढेर कुर्सीमा पुगेका कुटिल पात्रहरू, र सम्झ्यो आफैलाई थमाइएको अयोग्यताको प्रमाणपत्र। बिमेरो जीवनको सबैभन्दा प्रिय र प्रिय पात्र एकैपटक बने। सपना चाहिँ मोहक नेटका भन्ज्याङहरू एकादेशको कथा बन्न पुगे। यो सही नसक्नु र भनि नसक्नुको रोगले म भित्रको उत्साह जाँगर एवं मनोबललाई क्रमशः शून्यान्त गराउँदै लग्यो। शीताङ्ग थिएँ म, काममा ध्यान लगाउन सकिरहेको थिइनँ। सारा वातावरण नै बोझिलो लाग्थ्यो। चुत्राका पातहरूमा लुकामारी खेल्न आउने साना राम्रा चराहरूले पनि लोभ्याउन छाडिसकेका थिए। वितृष्णा यति बढिसकेको थियो कि तिनै भँगेरा ढुकुर चारौँलाई कहिले उल्लु देख्थेँ, कहिले गिद्ध। ल्यापटप खोल्नुको अर्थै थिएन, खोल्नै छोडिदिएको थिएँ। अप्ठ्यारोमा आएको पिलो जस्तो भइसकेको थियो जीवन। मेरी बी हराएकी थिए नेटको दुनियाँबाट, मेरो दुनियाँबाट। बाँकी थिए त मात्र फेन्टासीहरू। चर्को घाम लाग्दा लाग्थ्यो न्युरोडको कुनै कुनोमा आइसक्रिम बहसमा हुँदो होला उसको ग्याङ। थोरै चिसो हुँदा केएफसीको वरपर ममको डल्लोमा मग्न हुँदियो। यसो हावा चल्दा पात हल्लिँदा आफ्नो सुन्तला केसरी कपाल फरफराउँदै घरको छतमा बसेर कुनै उपन्यासमा डुबिरहेकी हुँदियो। अन्दाजी अन्दाजमा जिन्दगी बेअन्दाज दुख्दै गएको थियो। यसका बावजुद बढ्दो थियो उसका प्रति आसक्ति, बढ्दो थियो उसको लापरवाही, बारम्बार गिजोल्न आइरहन्थ्यो उही चञ्चलता, उही चाहना र उस्तै उत्साहको पछ्यौरीमा ढाकिएर। हावाको एकहोरो दबावले गर्दा अडिने ठाउँ नभेटेको प्वाँख चाहिँ उडिरहन्थ्यो मन। यस्तैमा उडेर त होइन, कतैबाट पोस्ट भएर एक आकर्षक कार्ड मसम्म आइपुग्यो। मेरी फुच्चु विवाह गर्न लागि छ। ओहो, विभूति अनि बुढो कस्तो नसुहाएको, केही त शुभ बोल्नुहोस्। म बुढो उसको अशुभ, मेरो प्रेम एक निलो तृष्णा, न आकार न मूल्य बग्यो सलल्ल। आँखैमा बस्ने सुन्दर अक्षर, हस्ताक्षर मार्फतै सही खिसी गर्न छाडिन उसले मेरो प्यारो मान्छे। म विश्वस्त छु मेरा नयनहरू प्रतीक्षामा थाक्ने छैनन्। कार्डको तल्लो कुनाका गरिएको कोडिङले बल्छी हान्यो, मुटुमै गाडिने गरी हान्दै रह्यो। म निसासिएँ, छटपटिएँ, रिसले, आवेगले, सम्वेगले, तनावले एकैचोटि छटाएँ। विवाह भनिएको दिन अन्तस्करणको भुनभुनसँगै मेरा पाइला छिटो छिटो अगाडि बढ्दै थिए। कता सायद यही प्रश्न गर्दै थियो टेबलमाथिको सिरिजको फुल र त्यसकै चेपमा सुरक्षित उही निमन्त्रणा पत्रले। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन विद्या सापकोटाको कथा संग्रह निलो तृष्णाको शीर्ष कथाको वाचन हो। अब यसै कथा संग्रहबाट अर्को कथा केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सनसेर, दार्चुलाको नयाँ नेपाल एफएम, सुर्खेतको बुलबुले एफएम, कैलाली टेकापुर र गोलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामा रोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोहलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र ढुकढुकी एफएम, खोटाङको हलेसी एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी आज कथाकार विद्या सापकोटाको कथा संग्रह निलो तृष्णाबाट कथाहरू सुनिरहेका छौ। अब यसै संग्रहबाट हामीले वाचन गर्ने कथाको शीर्षक छ निष्कर्ष। त्यसरी पुरुषहरू सायदै आफूलाई बुढा मान्न तयार हुन्छन्, जसरी साधारण महिलाहरू 40 उकालो लागेपछि आफूलाई बुढी आइमाएको संज्ञा दिन्छन्। हुन पनि 84 खाएर प्रधानमन्त्री पड्काउनेहरूको देश हो, यहीँको नागरिकले 60 उमेरमै हरेस खाने कुरा पनि त आएन। तथापि किनकिन कता कता उड्न थालेको मनले बुढेउलीको सङ्केत गरेको त होइन होइन होइन, बाँच्न पुग्ने तातो अझै बाँकी छ नि ममा। घुमुर्किएको जुङ्गामा ताउ लगाउँदै आफैलाई विश्वस्त गरायो अर्को मामले। मन त्यतिले मानिदिएन र पटाङ्गिनीमा बिछाइएको निलो गलैँचामा बस्दै जीवनको घुमाउरो फलैँचा बारे गम्न थाल्यो। जीवनका भिन्न भिन्न रङ देखेको छ उसले र सुनेको छ रङहरूको चर्चा। प्रेमको रङ बदलिने रङहरूको राजा हो, जुन जतिसुकै बेला धारिलो छुरा बनिदिन सक्छ। कसैको दार्शनिक भनाइमा आएर टक्क अडियो, के साँच्चै प्रेम त्यस्तै हुन्छ? हो भने ऊ आफै चाहिँ के भयो, पुरै रेटियो वा कोतरियो मात्र? गम्भीरता पोखियो अनुहारभरि, यो उमेरको प्रेमको समीक्षा कति नसुहाउँदो पन्छिन चाह्यो, र पनि मनले मनैलाई भने जिस्काउन छाडिदिएन। त्यसो त उसलाई जिस्काउन बाँकी कसले राखेको छ र बाबु मलाई जिरो पोइन्टसम्म जानु थियो भन्दा भन्दै व्यवस्थापूर्वक भानुचोकबाट कुनै किशोरी टिपेर हुइकिने 16 वर्षे नातिको व्यवहार गिजाईको एउटा रूप होइन र हुन त रगतकै प्रतिफल मान्नु पर्ला ऊ चाहिँ केमा कम्ती थियो र आफ्नो बेलामा लाउरे लिम्बूको एक्लो छोरो दिदीबहिनी त छँदै थिए जसरी ऊ स्वतन्त्रताको भुक्तभोगी उसै गरी ती पनि को कति बेला कहाँ कहाँ उछिटिए उसले पत्तै पाएन ऊ सम्झन्छ त्यही नातिकै उमेरमा त हो उसले बगैँचा लाइन कि अम्सुलाई आँखामा राखेर हिँड्न थालेको त्यो समय नै बडो उन्मादी थियो बाबुको लाउरी सान देखाउँदै उनकै आसपास चक्कर काटिरहन्थ्यो ऊ आमासँग आफ्नो छाप्रे पसलमा बसेर कहिले के गरिरहेकी अम्सु पक्क परेर हेर्थे फरक फरक अन्दाजमा मुस्कान फाल्दै जान्थ्यो ऊ शरमले गरम हुँदै विपरीत ध्रुवतिर फर्कन्थे अम्सु महिनौ नजरले पड्काउँदा पटक्का पड्काउँदा पनि उनको ओठको खपटासम्म स्पष्ट नउग्रिनुले ठुलै हिम्मतिलो बन्न परेको थियो उसलाई एक साँझ जे त पर्ला भनेर फिल्मी हिरोको शैलीमा आमाकै अगाडिबाट अम्सुलाई तान्दै विजयपुर डाँडातिर हानिएथ्यो ऊ अनि बुढा सुब्बाका टाउको हराएका बाँसहरूमा धागो बाँध्दै आफूहरू कहिल्यै कसरी टुटाउन नसक्ने प्रेमको डोरीमा बाँधिएको घोषणा गरेथ्यो उसले अहिले ऊ सम्झन्छ त्यति बेला अम्सुले गालामा चड्कन लगाइदिएको भए नभए त म तँलाई प्रेम गर्दिनसम्म भनिदिएको भए उसको बहादुरीको के हुँदो हो धन्न उसैको काँधमा टाउको अड्याएर तप्किए मात्र तिमी लुम्बुको छोरो म छेत्रीकी छोरी उसलाई हाँसो उठ्छ कसरी कहिले कतै नसुनेको वाक्य फुरेथ्यो त्यति बेला यस्ता कुरा पनि सोच्छन् र लाठी प्रेम गर्नेको जात हुँदैन धर्म वर्ग केही हुँदैन मात्र प्रेम हुन्छ प्रेम बा खाना खाना आउनुहोस् न भने बुहारीले अलिकति आग्रह अल्कति दिग्दारीको भाव मिसाएर बोलाए ऊ अल्छी मान्दै उठ्यो किनकिन उसलाई खाना खाउन्जेल पनि पुराना दिनहरूको याद आइरह्यो यादमा अम्सु आई लोलिता आई अरू के आइरहे यी के मध्ये सबैभन्दा प्यारी अम्सु त्यसैमा पुनः जोडियो उसले सम्झ्यो आफ्नो कटमेरो प्रेमको साक्षी हुने बुढा सुब्बा र सम्झ्यो अम्सुलाई भगाएर पुर्ख्यौली थलो म्याग्लुङ पुर्याउँदाको उल्लास बाजे बजेसँग केही दिन बिताएर पुनः धरान फर्केथे उनीहरू कति प्रेम आलापूर्ण थिए ती पल अम्सु किञ्चित डराएकी हुन्थे कसैले केही भन्ला भनेर तर प्रेम अभावको आभाससम्म हुन दिन्नथे बरगाछी नजिकै सानो घरमा बस्थ्यो त्यो जोडी बिहेपछि त उसले मिहिनेत गर्न पनि सिकेको थियो पुग्न पुग्मा हेर्ने बाआमा छँदै थिए केही वर्षपछि ऊ आफै लाउरी भइहाल्यो ऊ सम्झन्छ कम्ती गाह्रो भएको थिएन उसलाई हिँड्ने बेलामा आमा बन्न लागेकी अम्सु बगावला झैँ रोएकी थिए त्यसपछि भेट नहुन पो त्यो बिछोड थेगिन सक्नुको भारी भएको रहेछ मुस्दै गरेको भात थप्नु निलो भयो एक थोपा आँसु जोगिसियो उसले तारा भइसके कि पत्नीलाई सम्झ्यो ऊ लाहुर जाने निश्चित भइसकेपछि सबैभन्दा खुसी पनि र सबैभन्दा दुःखी पनि उही थिए पिलपिलाउँदी भएकी पत्नीको मन बहलाउन भेडेटार पुगेको थियो ऊ खुलेको मौसम शिर शिर चिसो बतास टावरको डन्डीमा समात्दै एकअर्कामा ढेपिएर घन्टौँ उभिएथे उनीहरू मोहक दृश्य निलो आकाश र उसको अनुहार पालै पालो हेर्दै थिए अम्सु भिज्दा भिज्दै रातो भइसकेको पत्नीको नरम आँखामा आफ्नो ओठको बलियो ल्याप्चे लगाउँदै फुसफुसाए थियो ऊ नानी पनि रुन्चे हुने हो नाइ मलाई त तिमी जस्तै बाबु चाहिन्छ लाजले राति हुँदै आफ्नो उचालिएको पेटमा परेको उसको हात मुसारेकी थिए अम्सुले पक्का पत्नीको कोमल हातमा बलियो स्पर्श गर्दै जिस्काए थियो उसले उसले लाहोर गएपछिका दिनहरू सम्झ्यो हर रात पत्नी र नजन्मेको बच्चाको सपना देख्न ललायित आफ्नो आकाङ्क्षा सम्झ्यो तीन कक्षा मात्र पढेकी अम्सुले महिनैपछि पढाएकी चिठीको किरिमेरी सम्झ्यो मात्र सम्झना त बाँकी रहेन परको नरिवेलको रुखतिर हेर्दै आफैसित बोल्यो पत्नीले छाडिजाँदा उसको उमेरले 25 वसन्त पनि काटेको थिएन त्यसपछिका सधैँको शिशिर खुसी खुसी झेल्न तयार थियो झेल्दै आएको पनि थियो जाँदा जाँदै आफूहरूको प्रेमको अन्तिम निशानी छोडी गएकी थिए अम्सुले छोरो उसले भने जस्तो रुन्चे त भएन तर सुन्दर मायालु भने थियो आमा चाहिँ चाहिँ त्यही छोराकै बहानामा दोस्रो बिहे गर्नुपर्छ भनेर बहकाउनेहरू सम्झाउनेहरू उक्साउनेहरू पनि कम्ती थिएनन् तर उसले कसैको सुनेन सुन्न जरुरी सम्झेन जसरी पारी कुनाको साउने खोलो एक मौसममा बग्थ्यो अनि बाँकी बगर भएर आफू हुनुको बोध दिलाइरहन्थ्यो त्यसै गरी उसका जीवनका खाली 20 वर्ष पनि बगेछन् कहिले बाँचेर कहिले बाँचे जस्तो गरेर पछिल्ला थप 15 वर्ष फरक हिसाबमा पर्छन् कि त्यति नै वर्ष त भयो नि ऊ जागिरबाट निवृत्त भएको अब त छोराले पनि अवकाश पाउने बेला भइसकेको छ खुसी र सन्तुष्ट थियो ऊ एक किसिमले अम्सुसँगको वियोग बाहेकका खास गुनासो गर्नुपर्ने ठाउँ दिएको थिएन जीवनले बा तरकारी थपौँ तन्द्रा टुट्यो मन भरङ्ग भयो कुन्नी किन सोचिरहेछ ऊ यो सब आज आएर यस्ता कुराहरूमा गोरिनु के जरुरी हुन त हरेक कुराको पछाडि जरुरत जोडिनुपर्छ है भन्ने पनि त छैनन् त्यसो भए ललितासँगको उसको सम्बन्ध जरुरत बाध्यता प्रेम वा अरू केही ललिता यो नाममा आइपुग्दा केही अप्ठ्यारो भयो उसलाई यो अरूले भने जस्तै बिर्सनु पर्ने नाम हो वा ऊ आफैले गरे जस्तै सम्झिरहनु पर्ने। दुविधै दुविधामा नयाँ घरको झ्यालबाट घण्टाघरको नयाँ घडी हेर्दै उल्टो फर्कियो ऊ। बा आमा र ऊ जम्मा तीनजनाको शान्त जीवनचर्या। बा बार्दलीको एक कुनामा बसेर तोङ्बा तानिरहेका हुन्थे। आमा दाउरा जस्तै सेकुवा पोलिरहेकी हुन्थिन्। ऊ कहिले तिनलाई हेर्थ्यो, कहिले आकाशलाई र कहिले सडकलाई। आकाशे गड्याङगुडुङलाई मात दिने गरी व्यस्त र कुचुक्क हुँदै थियो दरान। बढ्दो बजारीकरणको आँधीमा बढारिएर आउँदै थिए धनकुटा, ताप्लेजुङ, पाँचथर, भोजतिरतिरका थुप्रै गाउँहरू। गाउँहरू, सहरका घर र बाटाहरूमा छरिँदै गए। मान्छेका रहर र व्यवस्थाहरूको यो विस्कुन उसको घरसम्मै पुग्यो। ऊ घरबेटी बन्यो। सामाजिकताको स्वाभाविक दायराभन्दा पर पुग्न जान्दैनथ्यो ऊ। घरमा मान्छे भरिए, सापट मुस्कान सञ्चय गर्नुपर्ने भयो। यही साटफेरमा भेटिए लोलिता। उमेरले 22-24 कि भएर पनि एकदम परिपक्व र सरिँदै पाख्रीबासबाट सानोतिरो व्यापार गर्छु भनेर आएकी थियो। कुन्ने किन सुरुदेखि नै उसका बाबुआमाको ख्याल राख्थे, उसमा नजर हाँस्दा त्यसका गालामा मोहक खाल्टा पर्थे, दुरुस्त अंशुका जैँ। ऊ देखलाग्दो कुरो त्यो त्यसै गरी लुकी लुकी हेर्थे जसरी उसकी अंशु। केही दिनमै सम्बोधन गरेर घरबेटी दाजुबाट हर्कस सोल्टीमा पुर्याएकी थिए। सोल्टी चिया पिलाउँदैनौ? त्यसका उमेरगत चञ्चलता बेला बखत छताछुल्ल हुन्थे। रहँदा बस्दा घरको रेखदेख र स्याहारसुसारमा पनि चासो बढेको थियो। ट्याङ्कीमा पानी चढाउन र करेचाबारीका मसिना झारो खेल्नमा पनि मन लगाउन लागेकी थिए। पछि पछि त पान्छादेखि लिएर कपडाको स्त्री समेतले स्वतन्त्रता गुमाउँदै गए। वर्षौँदेखि आफै मान्छे नहुनाले उजाडिएको घरले जीवन्तता पाउन थाल्यो, सायद उसको निरस जिन्दगीले पनि। अभाव र प्राप्तिको संयोग पनि बुझिन सक्नुको हुँदो रहेछ। यस्तै भयो उसको जिन्दगीमा। घर घर जस्तो त देखिन थाल्थ्यो, तर ऊ जस्तो रहिरहन सकेन। त्यो परिवर्तन रुचिकर मात्र बन्यो, सुस्थकर बन्न सकेन। अंशुको सम्झना तुफानी बन्दै गयो। उहिले फुलिसकेको मन चसक्क दुखुला चाहिँ गर्न लाग्यो। सँगसँगै भए जन्मियो, कतै पत्नीप्रतिका सारा प्रेम खेर त जान्नन्? यो कदापि हुन सक्दैन। ऊ अंशु बाहेक अरू कसैलाई प्रेमको नजरले हेर्न पनि सक्दैन। क्रमशः ऊ एकान्तिक बन्दै गयो, मानिसहरूसँगको सम्पर्कभन्दा पर, विशेष लोलिताका नजरबाट, व्यवहारबाट र सके अनुभूतिबाट पनि। दुःखको कुरो यो उपक्रम झन् पीडादायी बन्यो। भित्रभित्र कता कता पोले जस्तो भएर आउन लाग्यो। आगोमा घिउ थप्न त त्यो सधैँ थिए। त्यो धेरै कुरामा अंशु जस्ती भएर पनि केही कुरामा नितान्त फरक थिए। त्यसलाई आफ्ना कुरा भन्न सङ्कोच लाग्दैन थियो। कोही कोही आफैलाई झुक्क्याउन सफल हो भनेर भगवान् भाग्न थालेका छन्। मुखै फर्न पनि पछि हट्दिन थिए। बोलक्कड थिए, आफ्ना कुरा मनाउन आक्रामक पारामा पनि प्रस्तुत हुन्थे। भन्थे, मलाई तिमीसँगै प्रेम हुन लेखेको रहेछ त म के गरौँ? फेरि तिमी पनि त मसँग प्रेम गर्छौ, भलै व्यवस्था गरे जस्तो गरिरहेका छौ। उसले कहिले सोचेको थिएन प्रेम दुई बारे पनि हुनसक्छ अथवा बारम्बार पनि हुनसक्छ। त्यो सोचेको हुँदो हो त मेलो आमा खोइ छोरोको तोते बोलीलाई किन नकार्दो हो? आमा बाबु र आफन्तहरूको आग्रहको अगाडि किन बहिरो बनिरहँदो हो? तर भयो त भयो, दुर्भाग्य भन्नु कि सौभाग्य, एकतर्फी होइन दुईतर्फी नै भयो। के, कहाँ, कसरी, उसलाई थाहै भएन। थाहा भयो त केवल प्रेम भयो। अंशुलाई बिर्सेर होइन, जोड जोडले सम्झेर प्रेममा पऱ्यो ऊ। प्रेमाभासको तीव्र रक्त सञ्चारसँगै असजिलोपनले पनि कक्रक्क पार्दै लग्यो। आफ्नो छोराको उमेरकी केटीसँगको प्रेम यो प्रकट हुनु हुँदैन, आफैसँग मानव बाचा गर्यो उसले। अनि सुरु भयो डाँट र छलको खेल। भलै त्यो सफल भएन, हुने कुरा पनि आएन। आफैले आफैलाई झुक्क्याउन कतिन्जेल सकिन्छ र अन्ततः मनले स्वीकारोक्ति दियो। अन्य कुराहरू तपसिलमा परे। बाबुआमा खुसी नै भए, छोरीले पनि दुःख मान्नु आवश्यक ठानेन। अंशु नरहरे पनि उसको प्रेमको सिन्सनले ओइलाउन नदिएको जीवनमा गाँसिँदै गई लोलिता। बा घाम डुबिसक्यो, भित्र जाने होइन, फेरि झस्कियो अर्कोमान। लोलिता गएको दिन चाहिँ भनेर गएको भए पनि रोक्ने थिएन उसले, त्यति विश्वास गर्न सकिन र भागी। पछि थाहा भयो बेलायत बस्ने आफ्नो पतिसम्म पुग्ने भर्याङ मात्र बनाएकी रहेछ उसलाई। आफ्नो प्रतिज्ञा सिवाय तोडिनुको पीडाले मर्माहत भयो। यद्यपि घृणा जन्मिएन ऊभित्र, बरु आफैलाई दोषी देख्यो। यो सम्झेर कि आफूले पनि त त्यसलाई अंशुको स्थान कहाँ दिन सकेको थियो र उसले। हो त्यसले उसका मनका आँगाहरू जरुर हलाइदिएकी थिए, तर गुण लगाउन अह सकेकी थिएन। उसैले त्यो अवसर दिएन, दिनै सकेन। सोझो हर्कमानलाई फसाई बेस्याले भन्दै आफ्ना बन्न आएकाहरूको विरुद्ध उभियो। उसको निष्कर्ष थियो, सम्बन्ध असफल हुनुको अर्थ प्रेम नै नहुनु भन्ने हुँदैन। लोलिता उसलाई प्रेम गर्थे, प्रेमिका कहिले बेस्या हुँदैनन् र बेस्याहरू हरेक ग्राहकका प्रेमिका हुन सक्दैनन्। ती दिनहरूमा भुल्दा भुल्दै बुढो हर्कमानले आफ्ना श्वेत केश राशि र गालामा थुप्रिएका मुजाहरू बिर्सिदियो। मात्र सम्झिरह्यो ती प्रेमिल क्षणहरू, अंशुसँगका 7 वर्ष, ललितासँगका 7 महिना र तिनका आआफ्नै बहाव। धरतीमा अँध्यारो पोथिँदै जाँदा ऊ भनी उज्यालिँदै गयो। आखिर तृप्त छ ऊ प्रेमको रसायनले। अंशु उसकी पत्नी, जो उसको जीवनमा जताततै छरिएर रहेकी छ, उदाइरहेकी छ छोरोको अनुहारमा, गुनगुनाइरहेकी छ नाती नातिनाको छुनमुनमा। लोलिता प्रेमिका मनको कुनै कुनामा मुस्कुराइरहेकी छ मुसुक्क। अहिले हामीले सुनेको वाचन निष्कर्ष कथाको वाचन थियो। यसलाई विद्या सापकोटाको कथा संग्रह निलो तृष्णाबाट हामीले वाचन गरेर सुनायौं। आज हामीले निलो तृष्णा संग्रहबाट 2 कथाहरू वाचन गरेर सुनायौं। यसभित्र 15 कथाहरू संग्रहित छन्। यस कथाको अगाडिको भूमिकामा कथा भूमि शीर्षकमा विद्या सापकोटा लेख्नुहुन्छ, वर्षाको हिलो सुकेर बाटाकाटाहरू सुक्खा भएका छन्। कंक्रिटको शहर काठमाडौँ करेसा र बगैँचा त उति देखिन्नन्, तथापि घरका करिडर र छततिरका गमलाहरू मुस्कुराउन सुरु गरेका छन्। तिनै कोपिलाहरू नियाल्दै हिँडिरहेकी छु म। त्यसो त म आफैमा कोपिला छँदैछु। झन् रमेश दाईले मलाई त्यस्तै कोपिलाहरूको नर्सरी तयार गर्ने जिम्मेवारी दिनुभएको छ, कथारूपी अक्षरका नर्सरी। यो आफैमा सुन्दर अवसर भएर पनि सजिलो भने थिएन। म वर्षौंदेखि लेख्दै आइरहेकी छु, तर केही पत्र पत्रिका, वेब पेजका पाना र फेसबुकका भित्तामा वाहवाही पाएकै भरमा कथाकार हुन लायक भए त असमञ्जसता व्याप्त थियो। कहिले लाग्थ्यो म लेख्न सक्दिनँ, कहिले लाग्थ्यो म लेख्न मात्र सक्छु। अत अविश्वासपूर्वक नै सही सुरु गरेँ मैले विश्वासको लट्ठी, डाक्टर दीपक के खड्का दाजुलाई समाएर। म भन्दिनँ मैले अरूको भन्दा फरक लेखेँ, तर लेखेँ। आफूप्रतिको विश्वास र स्नेह कायम राख्नका लागि भए पनि लेखेँ। मेरो प्रेरणा, मेरो लेखन स्रोत, मेरा पात्रहरू भन्नु यही परिवेश, यही समाज र यहीँको जीवन हो। शैशवका झण्डै 9 वर्षसम्म मलाई आफ्नो पिठीमा बोकी हिँड्ने मेरो जन्मथलोको धुमिल तरङ्ग हो। गाउँ भएर पनि सहर, सहर भएर पनि गाउँ जस्तो मेरो दोस्रो गाउँ, जससँग मैले बालापनसहितको किशोर भए हातेमालो गरेकी थिएँ, त्यही बाटाका मधुर हावा र डरलाग्दो हुण्डरीको संयोग हो। थोरै समय सही आफ्नो काखमा लडीबुडीको मौका दिने सुन्दर सहर धरानको स्वप्नेले याद हो, बाँकी म बाँच्दै आएको मेरो प्यारो सहर, यानि कि मेरो काठमाडौँको कठोरता र मधुरताको रिमिक्स हो। निलो तृष्णाबाट किशोर पहाडी लेख्नुहुन्छ, विद्याको लेखन भाषा सरल, स्पष्ट र बलियो छ, लेखनमा आधुनिकता भेटिन्छ। उसो त यो नाम मैले कविको रूपमा पढिरहेको नाम हो, सायद यसैले, यानि कि लेखिका कवि पनि भएकैले हुनसक्छ, कथाभित्र पनि कवितात्मक शैलीका बिम्बहरूको प्रयोग भएको पाइन्छ। नयनराज पाण्डे लेख्नुहुन्छ, यस संग्रहमा संग्रहित कथाहरू पढे, कथा लेख्नु मात्र ठूलो कुरा होइन, आफूले निर्माण गरेका कथानक चरित्र र परिवेश मार्फत पाठकलाई आफ्नो लेखनप्रति आकृष्ट गर्न सक्नु नै लेखकीय कुशलता हो। विद्याको लेखन यात्रा त्यसै दिशातर्फ उन्मुख रहेको प्रष्ट देखिन्छ। डाक्टर दीपक कुमार खड्का लेख्नुहुन्छ, जीवन र जगतप्रति केही निर्दोष उत्सुकता, केही सदोष रहस्यीकरण र केही गम्भीर उत्खननको एक सौम्य समुचित चित्रकारी विद्याको यो कथा संग्रह पाठकसँगको पहिलो सतर्क र कोमल सम्वादको प्रतीत हुनेछ। हवस् त, अर्को साता शुक्रबारको श्रुति सम्वेगमा अर्को कुनै गद्दी लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि। I'm not